विशेष ख्रीष्टको वेदना, वेदना भन्ने शब्दको अर्थ चाहिँ कष्ट, मानसिक पीडा, मानसिक शारीरिक पीडा, ख्रीष्टको वेदना. अनि यो चाहिँ गेतसेमानीको ज्यादै गम्भीर घडी हो. त्यसैले 36 देखि 44 पदसम्म पढ्दिनलाई यहाँ अनुरोध गर्न चाहन्छु.
तब यसो तिनीहरूसँग गेतसेमानी भन्ने ठाउँमा जानुभयो र चेलाहरूलाई भन्नुभयो, म अलि पर गएर प्रार्थना गरौँ त तिमीहरू त्यहीँ बस्छन्. अनि उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफ्नो साथमा लैजानुभयो. अनि उहाँ शोषित अति व्याकुल हुन लाग्नुभयो. तब उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो प्राण मृत्यु नै होला भनी गरी अति नै सोचे भइएको छ. तिमीहरू यहीँ बस्छ र मसँग डाँडा रह. अनि उहाँ अलिकता पर जानुभएर भुइँमा घोप्टो गरी यसो भन्दै प्रार्थना गर्नुभयो, हे मेरा पिता, सम्भव छ भने यो कष्ट मबाट हटोस्, तरै पनि मैले इच्छा गरेको होइन तर तपाईँले इच्छा गर्नुभयो भने होस्. अनि उहाँ चेलाहरू कहाँ आउनुभयो, तिनीहरूलाई हिँडाइरहेका भेटाउनु भयो. अनि उहाँले पत्रुसलाई भन्नुभयो कि तिमीहरू मसँग एक घन्टा पनि जाग्रन सक्दैनौ, जाग्र हो, प्रार्थना गर कि तिमीहरू परीक्षामा नपर, आत्मा साँच्चै तयार छ तर शरीर कमजोर छ. फेरि उहाँ दोस्रो पल्ट जानुभयो र यसो भन्दै प्रार्थना गर्नुभयो, हे मेरा पिता, मैले यो कचौरा नपिएसम्म यो मबाट हट्दैन भने तपाईँको इच्छा पुरा होस्. अनि उहाँ आउनुभएर तिनीहरूलाई फेरि हिँडाइरहेकै भेटाउनु भयो, किनभने तिनीहरूको आँखा लट्ठा भएका थिए. अनि तिनीहरूलाई छोडेर उहाँ फेरि जानुभएर तेस्रो पल्ट पनि ती कुराहरू भन्दै प्रार्थना गर्नुभयो. तब उहाँ आफ्ना छोराहरू कहाँ आउनुभएर तिनीहरूलाई भन्नुभयो, अब सुतिरह र विश्राम गर, हेर समय नजिकै आइपुगेको छ र मानिसको पुत्र पापीहरूका हातमा पक्राइन्छन्, उठा हामी जाँदै गरौँ, हेर मलाई पक्राइदिने नजिकै आइपुगेको छ.
धन्यवाद. यो खण्ड चाहिँ हामीले पढ्यौँ, वास्तवमा हामीलाई बुझ्न अलिक गाह्रो छ यो खण्ड, किनभने यहाँ चाहिँ एकदमै गहिरो रहस्य छ, धेरै छ यहाँ जुन हामीलाई खासै बुझ्न सक्दैन. तर हामी चाहिँ प्रभुतर्फ हेर्दै हामी चाहिँ यो गेतसेमानीको प्रभु येशु ख्रीष्टको अनुभवलाई चाहिँ हामी विचार गर्न चाहन्छौँ प्रार्थना गर्दै. किनभने यहाँ चाहिँ ख्रीष्टको वेदनाको केही कुराहरू बताइएको छ, अनि यसलाई अध्ययन गर्न चाहिँ हामी केही खण्डहरूमा हेर्नेछौँ. पहिला चाहिँ मर्कुस 14:33 त्यहाँ एउटा शब्द हामी हेर्न लागिरहेको छौँ जुन चाहिँ मर्कुसमा दिएको छ. मर्कुस 14:33 अनि त्यहाँ पढ्छौँ, अनि उहाँले पत्रुस, याकुब र युहन्नालाई, 12 मध्येका सबभन्दा नजिकका चेलाहरूलाई आफ्नो साथमा लैजानु भयो, अरू 8 जना चाहिँ अलिक परै छोड्नु भएको छ. यहुदा इस्करियोती त शत्रुहरूका गएको छ. अनि उहाँ साह्रै विचलित र अति व्याकुल हुन लाग्नुभयो. यो साह्रै विचलित भनेर चाहिँ प्रभु येशूको भावनालाई यहाँ व्यक्त गर्ने दुईटा शब्द छन्, अर्थात् उहाँ चाहिँ एकदमै सुम्बित प्रकारको हुने खालको एउटा भावनाले चाहिँ भरिलो भएको छ। परमेश्वरको हैसियतले त होइन, तर उहाँ एउटा सिद्ध मानिस भन्नुभएकोले, किनभने उहाँको अगाडि चाहिँ एउटा कचौरामा चाहिँ केही कुरा मिसाइएको जस्तो उहाँले देख्दै हुनुहुन्छ। यो कचौरा भन्दै हुनुहुन्छ उहाँले, अनि त्यो कचौरा जसभित्र कुनै चिज उहाँको लागि पिउनको लागि मिसाइँदैछ, त्यसको त्यहाँभित्र भएको चिजहरू, त्यो मिश्रणहरू हेर्दाखेरि चाहिँ उहाँ तर्सित हुनुभएको छ। यस्तो खालको अनुभव हामीले कहिले पनि प्रभु येशूको बारेमा पढेको छैन। गेत्सेमनी बगैँचाको साह्रो दुःख पनि हामीले भजनमा गाउने गर्छौँ, नभुनु म गेत्सेमनी। उहाँ साह्रै विचलित हुनुभएको छ, उहाँले त्यो कचौरा उहाँको लागि तयार पारिएको देख्दै हुनुहुन्छ, उहाँ चाहिँ त्रसित हुनुभएको छ, उहाँ चाहिँ एकदम एउटा बाढीले नै उहाँलाई छोपेको जस्तो भएको छ। हुन त उहाँले अगाडिबाट नै लामो समयदेखि नै परबाट नै देख्नु भएको थियो कि उहाँ मर्नुपर्ने हुन्छ। पिताले मलाई पठाउनु भएको छ, म पिताको इच्छा पूरा गर्न म आफ्नै राजी खुसी आफ्नो प्राण दिनेछु मेरो भेडाहरूको लागि। उहाँले अघिबाटै देख्नु भएको थियो, नदेख्नु भए होइन, तर जब क्रुसकै छाया मानव उहाँमाथि अब आइपरेको छ, उहाँ चाहिँ सिरिङै भएको छ। एकदमै भयानक कुरो अगाडि देख्नु भएर उहाँ चाहिँ एकदमै हामीले बयानै गर्न नसक्ने खालको स्थितिमा पुग्नु भएको छ। अनि यहाँ शब्दहरू छन् साह्रै विचलित। त्यसपछि अर्को शब्द छ, हामी फर्केर जाउँ मत्ती 26 अध्यायमा, मत्ती 26 37 पदमा, त्यहाँ चाहिँ हामी फेरि पढ्छौँ, अनि उहाँले पत्रुस र जब्दीका दुई छोराहरूलाई आफ्नो साथमा लैजानुभयो, अनि उहाँ शोकित र अति व्याकुल हुन लाग्नुभयो। यहाँ चाहिँ उहाँ शोकित हुनुभएको, अनि उहाँ चाहिँ अति नै शोकले भरिएको भनेर पनि 38 पदमा लेखेको छ। त्यहाँ पढ्यौँ भने, तब उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो प्राण मृत्यु नै होला चाहिँ गरी अति नै शोकले भरिएको छ। यो शब्द जुन शोक भन्ने शब्द चाहिँ, यो चाहिँ हामीले यदि पहिलो थेसलोनिकीहरूलाई लेखेको पत्रमा पढ्यौँ भने, त्यहाँ चाहिँ 4 अध्यायमा पावलले उनीहरूलाई लेखेका छन्, तिमीहरूको प्रियजनहरूको मृत्यु भयो अनि तिमीहरू शोकित भइरहेका छौ। अनि त्यसैले यो शब्द चाहिँ के भने, कोही आफ्नो एकदम प्रिय जनको मृत्यु हुँदा हुनेको भावना हो। अनि येशु प्रभु चाहिँ अति नै यस्तो भावनाले चाहिँ भरिनु भएको थियो, किनभने येशु प्रभु चाहिँ आफ्नो प्रिय पिताबाट चाहिँ अलग हुनेवाला अब हुनुहुन्थ्यो। अब उहाँ कहिले पनि अलग नभनु भएको उहाँको अनन्त पिता, उहाँ अनन्त पुत्र, पिताको छातीबाट आउनुभएको मेरो प्रिय पुत्र पिताले भन्नुभएको छ। पिताबाट नै उहाँ चाहिँ अलगिनुपर्ने एउटा भयानक स्थिति आउँदैछ। अनि अब हरेक विश्वासीलाई यस्तो अनुभव चाहिँ भएको हुन्छ, कस्तो अनुभव भने, प्रभुलाई चिनेपछि चाहिँ साँच्चै नै चिनेको छ भने, अब एउटा व्यक्ति हाम्रो जीवनमा आउनुभएको छ, अनि परमेश्वर हाम्रो पिता हुनुहुन्छ, अनि उहाँसित हाम्रो सङ्गति सुरु हुन्छ नयाँ जन्म पाउने बित्तिकै, अनि एकदम आनन्दले भरिन्छौँ, खुसी हुन्छौँ, अनि पहिला ठानेका कत्रा कत्रा ठुला ठुला समस्याहरू चाहिँ कहाँ हो बिलाएर जान्छ। अघि बहिनीले भने मृत्युको कत्रो डर लाग्थ्यो, अब डर छैन। समाजले के गर्ला भन्थ्यो, हिजो प्रेमजीले भन्नुभयो, अब उहाँलाई डर छैन। यो किनभने उहाँसितको यो सम्बन्धले यति नयाँ छ, यति अचम्मको छ, हामीले पुरै बुझ्या त हुँदैन, तर हामीलाई अनुभवमा चाहिँ एउटा एकदमै नयाँ, एकदमै अद्भुत, गहिरो गहिरो संसारले दिन नसक्ने शान्ति आनन्द हामीले चाहिँ बयानभन्दा पनि अनुभव चाहिँ हामीले गरेका हुन्छौँ, है, बयान गर्ने गाह्रो छ। तर एउटा विश्वासीलाई के थाहा हुन्छ, थाहा छ भने यसरी हिँड्ने क्रममा कुनै घडी जब उसले कुनै पाप गर्न पुग्छ, परमेश्वरबाट उसको संगति टुट्छ, छोरा हुन छोडेको छैन, परमेश्वर हाम्रो पिता हुनु पनि छोड्नु भएको छैन, तर उहाँसँग हाम्रो त्यो नजिकको संगति चाहिँ संगत चाहिँ त्यो संगत चाहिँ गडबड जब आउँछ अनि प्रार्थना गर्न खोज्यो, खै प्रार्थना गर्न पनि गाह्रो लाग्छ, अनि वचन पढ्यो त्यो पहिले वचन कति गहिरो थियो अहिले चाहिँ कता गयो, त्यो चाहिँ जब विश्वासी जनको संगति जब पिता परमेश्वरसँग चाहिँ टुट्न जान्छ पापले गर्दा, अनि उसले होइन यो पहिले यो एक नौ स्वीकार नगरेसम्म चाहिँ त्यो पुनर्स्थापित हुँदैन, मुक्ति गुमाउँदैन, तर संगति चाहिँ उसले हराउँछ, अनि उसलाई चाहिँ यो दुःख लाग्दो समय हुन्छ उसलाई, अनि अब त्यति त अलिकति हामीले बुझ्न सक्छौँ होला है, अब त्यो त हामी पापी भएर पनि एकदम दुष्ट भएर पनि यो नयाँ सम्बन्धबाट जब टुट्छ हामीलाई त्यस्तो अनुभव हुन्छ भने प्रभु येशूले त कहिले पनि पिताबाट अलग भएर जिउनु परेको थिएन, अनि त्यसैले जब अगाडि उहाँले चाहिँ पिताबाट अलग हुने घडी देख्नुभयो तब उहाँ चाहिँ एकदमै भारी शोक साह्रै विचलित हुनुभएको छ, उहाँ जो पाप रहित हुनुहुन्थ्यो उहाँ चाहिँ पिताबाट किन अलग हुनुपर्ने, त्यो चाहिँ फेरि हाम्रो पापहरूले गर्दा, त्यसैले 38 पदमा उहाँले भनेको छ मेरो प्राण मृत्यु नै होला चाहिँ घरि, अति नै शोकले भरिएको छ। अब यो 37 पदमा अर्को शब्द पनि छ जहाँ चाहिँ उहाँ शोक उहाँ शोकित र अति व्याकुल हुन लाग्नुमा, यो अति व्याकुल अर्थात् गहिरो कष्ट अथवा समस्या भन्न खोजेको, एकचोटि युहन्ना 12 हेरौँ अनि यहाँ फर्किहाल्नेछौँ, युहन्ना 12 27 युहन्ना 12:27 पनि यो गेत्सेमेनीमा उहाँ पुग्नुभन्दा पनि अलिकति अगाडिको कुरा, अलिअलि नजिक आएकै केही दिन अगाडिको कुरा हो, अनि उहाँले 27 पदमा भन्नुहुन्छ अहिले मेरो प्राण विचलित भएको छ र म के भन्नु, पिता मलाई यस घडीबाट बचाउनुहोस् तर यही कारणका निम्ति म यस घडीसम्म आइपुगेँ भन्दै हुनुहुन्छ, त्यसैले उहाँ चाहिँ एकदम गहिरो साथ उहाँलाई चाहिँ के जस्तो भने एउटा ठुलो गहिरो एउटा पानीको भाँडो चाहिँ चलाइएको जस्तो एकदम फेटिएको छ त्यसलाई, अनि उहाँको हृदय चाहिँ एकदम गहिरो साथ व्याकुल भएको छ, त्यसैले क्रुस चाहिँ गाह्रो थियो प्रभुको लागि, कल्वरी क्रुस गाह्रो थियो प्रभु येशूको लागि, यो सारा आकाश पृथ्वी यावत थोकहरू सृष्टि गर्न सजिलो थियो, तर तपाईँ र म पापीहरूलाई छुटकारा दिन चाहिँ प्रभु येशू ख्रीष्टले गाह्रो साथ कष्ट साथ उहाँले हामीलाई छुटाउनु भएको, अनि तपाईँको जीवनमा कुनै समस्या इत्यादि अहिले छ भने के ढुक्काउनुहुन्छ भने उहाँले भोग्यो जस्तो कष्ट चाहिँ तपाईँले कहिले पनि भोग्नुपर्ने छैन, किनभने उहाँले भोग्दिनु भयो, त्यसैले हाम्रो प्रभुलाई सबै थाहा छ, हामी जब कुनै समस्या कष्ट भएर जान्छौँ उहाँ एकदमै ती अनुभवहरू हामीलाई के कसो भइरहेछ एकदम गहिरो साथ उहाँको भावनाहरू सबै ठाउँमा छोइसक्यो, उहाँले भोगिसक्नुभयो, उहाँले छाकिसक्नुभयो, उहाँले गहिरो तितो स्वादहरू पाइसक्नुभयो, जसरी हिब्रू 2 अध्यायमा हामी पढ्नेछौँ, हिब्रू 2:17-18 पदमा हामीले पढ्न लागेको छौँ, यसकारण मानिसहरूका पापहरूका प्रायश्चित गर्नलाई परमेश्वरसँग सम्बन्ध राख्ने कुराहरूमा दयालु र विश्वासयोग्य महापुजारी हुनका निम्ति उहाँ सबै कुरामा आफ्ना भाइहरू समान हुनु परेको थियो। किन उहाँ हामी मान्छे जस्तो हुनु पर्यो? किन सबै कुरामा उहाँले यस्ता अनुभवहरू भएर जानु पर्यो? अठार पद, किनकि परीक्षित भई संकष्ट परीक्षा सबै अनुभव गरिकन उहाँ आफैले, त्यसपछि तिन शब्द के छ, दुःख भोग्नु भएको कारणले भनेछ। उहाँ आफैले दुःख भोग्नु भएको कारणले गर्दा अब के गर्न सक्नुहुन्छ? परीक्षामा परेकाहरूलाई सहायता गर्न उहाँ योग्य हुनुहुन्छ। उहाँले अनुभव गर्नुभएको छ, त्यसैले उहाँ हामीप्रति दयालु विश्वासयोग्य भइकन हामी कुनै पनि दुःखमा पर्दा उहाँले हामीलाई सहायता गर्न सक्नुहुन्छ। उहाँले बुझ्नु भएको छ, सहन सक्ने भन्दा अलिकति पनि बढिदिनुहुन्न। हिजो पहिलो कुरो दिनु 13 हामीले पढेका थियौँ, चार अध्यायको 15 पदमा पनि हेरौँ, चार अध्यायको 15 पद, किनकि हाम्रा महापुजारी अर्थात् येशू ख्रीष्ट हाम्रा दुर्बलताहरूमा दुखित हुन नसक्ने हुनुहुन्न। गेत्सेमनी याद गर्ने, जहिले पनि हाम्रा दुर्बलताहरूमा दुखित हुन नसक्ने हुनुहुन्न जस्तो, तर हामीहरू झैँ उहाँ सबै कुरामा, कुनै कुनै होइन तर सबै कुरामा परीक्षित हुनुभयो, तरै पनि पाप रहित हुनुहुन्छ। त्यसपछि अब आउँछ, यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक आऊ र दया पाऊ अनि खाँचो पर्दा सहायता पाउनलाई अनुग्रह प्राप्त गरौं। यसरी साह्रै विचलित, शोकित, शोकले भरिएको, अति व्याकुल, अर्को शब्द छ लुका 22:44 पढाउँदा, लुका 22:44 जहाँ चाहिँ त्यसरी बयान गरिएको छ गेत्सेमनीको बगैँचामा, अनि भारी व्यथामा परेर उहाँले अझै यत्नसित प्रार्थना गर्नुभयो, अनि उहाँको पसिना रगतका ठूला ठूला थोपा झैँ भुइँमा खसिरहेको थियो। शब्द छ भारी व्यथा, यो शब्द ग्रिक भाषामा चाहिँ एउटा सङ्घर्ष, जस्तो कि दुईटा कुस्ती खेल्ने व्यक्तिहरू चाहिँ एकदमै जब कुस्ती खेलिरहेछ सङ्घर्ष एकदमै कष्टदायी छ, अर्थात् यो चाहिँ शारीरिक भन्दा पनि उहाँको मानसिक, उहाँको भावनात्मक पीडाको कुरा गरेको, वेदना, एकदम भित्री वेदनाको बयान गर्दैछ यहाँ। जब चाहिँ अन्धकारका सबै शक्तिहरू चाहिँ उहाँलाई छोप्न खोजिरहेछन्, अनि नजिकै उहाँले चाहिँ आफ्नो मनमा चाहिँ त्यो क्रुस देखिसक्नु भएको छ, र कहिले पनि नभएको यहाँ चाहिँ कष्ट, सङ्घर्ष, कुस्ती उहाँले लड्नु परेछ, मानसिक एकदमै पीडा, भावनामा पीडा यति 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 कडा कि हामीलाई यहाँ बताएको छ उहाँको शरीरलाई नै असर पार्छ, मानसिक पीडा यति गहिरो भयो कि उहाँको शरीरलाई नै असर पार्ने गरिकन, कस्तो असर? अब डाक्टरहरूले के भन्छन् भने, जब कुनै मान्छेमा एकदमै मानसिक कष्ट पर्छ नि, असर पर्छ, त्यो त हामीले सुनेको छौँ, तर 10,000 पुरुष स्त्री मान्छेमा चाहिँ एकजनालाई केसम्म हुन सक्दो रहेछ भने, शरीरको भित्र भएको यी साना साना रक्त नलीहरू, केशिकाहरू जो चाहिँ त्यो फुट्छन् भने चाहिँ भित्र नै यति साप परेर चाहिँ त्यो चाहिँ फुलेर आएर भित्रभित्र नै त्यो रगतको नसा फुलेर चाहिँ फुट्छ, अनि रगत निस्कन्छ, अनि त्यो रगत चाहिँ भित्र शरीरमा भइरहेछ, भित्रभित्र नै रगत फुट्न थाल्छ, अनि त्यो चाहिँ पसिना निकाल्ने खालको त्यहाँ थैलीहरू हुन्छन् छालामुनि, यदि त्यसको नजिक पर्यो भने चाहिँ त्यो चाहिँ पसिना सँगसँगै रातो पसिना भएर निस्केर आउँछ। अनि त्यसैले प्रभु येशू ख्रीष्टलाई चाहिँ के नै भएको थियो, उहाँको पसिना रगतका ठुला ठुला थोपा चाहिँ भुइँमा खसिरहेको थियो। त्यसैले यो उहाँको पसिनामा चाहिँ रगत मिसिएर निस्केको थियो किनभने उहाँलाई यति वेदना भएको थियो। अनि यो चाहिँ एउटा सानो झलक मात्र हो, हामीलाई सानो झलक उहाँको भित्रपट्टि भइरहेको वेदना र कष्ट र सानो झलक हो। अनि जति उहाँ चाहिँ कलवरी क्रुसको नजिक जाँदै हुनुहुन्थ्यो, त्यसैले एकचोटि हिब्रु पाँचमा जहाँ नजिकै पुगेको थियौँ, हिब्रु पाँचको सात पदमा लेखेको बयान चाहिँ गेत्सेमनी बगैँचामा भएको उहाँको वेदनाको अनुभवको बयान हो। हिब्रु पाँचको सातमा उहाँले आफ्नो शरीरमा हुनुभएको दिनहरूमा वा मानिस भएर आउनुभएको समयमा बेसरी कराई कराई र आँसु बहाए बहाए बेसरी कराई कराई र आँसु बहाए बहाए आफूलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई प्रार्थना र बिन्तीहरू चढाउनु भए अनि उहाँको भक्ति भएको कारणले गर्दा उहाँको सुनियो। यसरी यदि अब विचार गर्नुहोस् त, यदि अब अघिल्तिर क्रुस छ, अघिल्तिर म अब पिताबाट अलग पारिनुपर्ने एउटा घडी आउँदैछ भन्ने यदि सोचाइले मात्र त उहाँ यति पीडित हुनुभयो भने सोच्नुहोस् न जब क्रुसमै टाँगिँदा कस्तो थियो। तैपनि प्रभु चाहिँ क्रुसमै जानुभएछ, अचम्मको प्रेम है, परमेश्वरको पिताको इच्छा पुरा गर्न हामीप्रति कस्तो अचम्मको प्रेम। मत्ती 26 यहाँ 45-46 यहाँ पढेका थियौँ है, तब उहाँ आफ्ना चेलाहरू कहाँ आउनुभयो र तिनीहरूलाई भन्नुभयो, अब सुतिरह विश्राम गर, हेर समय नजिकै आइपुगेको छ, अब झन् नजिक आएको छ, र मानिसका पुत्र पापीहरूको हातमा पक्राइन्छन्। 46 उठ हामी जाने भयो, कहाँ जाने भयो, उहाँ त क्रुसमा जाने हुनुहुन्छ, जाँदै गरौँ भन्नुहुन्छ, पिताको इच्छा पुरा गर्न, हेर मलाई पक्राइदिने नजिकै आइपुगेको छ। अब यो के हो यो कसौर जुन चाहिँ प्रभुले कुरा गर्नुहुन्छ 26:39 पढौँ त, 26:39 अनि उहाँ अलिकति पर जानुभयो। हेर्नुहोस् है, उहाँ 11 हुनुहुन्थ्यो, 8 छोडेर 3 चाहिँ लानुभयो, ल तिमीहरू जागर राख्न गर, 3 पनि छोड्नुभयो, अब एक्लै जानुभएको छ अलिकति पर, र भुइँमा घोप्टो पर्नुहुन्छ, भुइँमा आफ्नो पुरै वजन झर्छ र यसो भन्दै प्रार्थना गर्नुभयो, हे मेरा पिता, सम्भव छ भने यो कचौरा मबाट हटोस्, तरै पनि मैले इच्छा गरे चाहिँ होइन तर तपाईँले इच्छा गर्नुभए चाहिँ होस्। उहाँलाई एकदमै यो त्रसित पार्ने कचौरा जुन चाहिँ उहाँ खासै पिउन एकदम इच्छुक हुनुहुन्न थियो, केवल पिताको इच्छा हो भने मात्रै, अब के थियो यो कचौरामा, केले भरिएको थियो। अब उहाँको यहाँ प्रार्थना सुन्दाखेरि चाहिँ उहाँको दुईटा मागहरू छ प्रार्थनाको, एउटा चाहिँ प्रार्थनाको माग चाहिँ सानो खालको छ भनेको मतलब कम महत्त्वको, अनि अर्को चाहिँ एकदम ठुलो माग छ त्यो चाहिँ बढी महत्त्व लागेको छ उहाँलाई। हेर्नुहोस् त त्यो दुईवटा भाग के हुन्, 26:39 उहाँले भन्नुहुन्छ, हे मेरा पिता, सम्भव छ भने यो कचौरा मबाट हटोस्, तरै पनि मैले इच्छा गरे चाहिँ होइन तर तपाईँको इच्छा, तपाईँले इच्छा गर्नुभए चाहिँ होस्। उहाँको अलिक कम महत्त्वको अलिक सानो माग चाहिँ के हो भने, सम्भव छ भने यो कचौरा मबाट हटोस्, तर उहाँको मुख्य प्रार्थनाको विषय चाहिँ के छ भने र उहाँले महत्त्व दिनुभयो के छ भने, तरै पनि मैले इच्छा गरे चाहिँ होइन तर तपाईँले इच्छा गर्नुभए चाहिँ होस्। यो दुईवटा भाग, त्यसैले यसो विचार गरौँ, तपाईँ आफ्नो जीवनलाई, मेरो आफ्नो जीवनलाई, तपाईँ सबभन्दा बढी चाहिँ के चाहनुहुन्छ, विचार गर्नुहोस्, सबभन्दा मुख्य तपाईँको माग के हुन्छ? रोग बिमारबाट निकाउँ, मेरो कलेज स्कुलमा चाहिँ एकदम राम्रो राम्रो अङ्क होइन, म चाहिँ धेरै राम्रो पढाइ होस् मेरो, अथवा होइन सबैसित मेरो सम्बन्ध राम्रो होस् एकदम, होइन कि यी कुराहरूभन्दा पनि अझ महत्त्वपूर्ण माग छ कि विषय छ कि? हामीले सिक्नुपर्छ प्रिय, म धेरै जसो यसो विश्वासीहरूले प्रार्थना गरेको ठाउँ ठाउँमा सुन्दाखेरि चाहिँ एकदम सानो सानो चिजहरू मागिरहेको छ, त्यही स्वास्थ्य, त्यही मेरो पैसा आओस्, फसेको पैसा आओस्, त्यही मेरो व्यापार सफल होस्, त्यही मेरो घर बनोस्, त्यही फलाना चाहिँ जागिर पाओस्, यस्तै यस्तै मात्र हुन्छ प्रियहरू। त्यो नराम्रो त भन्ने खोजे होइन, मैले गर्नुहोस् गर्नुहुन्छ त्यो, नगर्नु भने होइन, तर त्योभन्दा ठुलो कुरा छैन है, त्योभन्दा अझ महान कुरा माग्न हामीले कहिले सिक्ने हो? प्रियहरू तपाईँहरू विभिन्न झुन्डहरूमा हुन्छ, अनि तपाईँ यदि अगुवा हुनुहुन्छ भने तपाईँले यो सिकाउनु पर्छ, तपाईँले नै अगाडिबाट चाहिँ यदि यस्तै खालको लागि मात्रै प्रार्थना गर्ने आदत बस्यो भने कहिले उभो लाग्दैन त्यो समूह, एकदमै शारीरिक सांसारिक हेराइ हुन्छ, गवाई एकदमै मानवीय हुन्छ, यो चाहिँ गम्भीर कुरा छ। प्रभु येशूले चाहिँ भन्नुभयो सम्भव छ भने त्यो कचौरा चाहिँ मबाट हटोस्, तरै पनि मैले इच्छा गरे चाहिँ होइन तर तपाईँले इच्छा गर्नुभए चाहिँ होस्। अब गेत्सेमनी र कलवरी, है गेत्सेमनी र कलवरी यसलाई तुलना गर्न हामीले अलिकति समय लिउँ लिउँ। गेत्सेमनीमा चाहिँ उहाँले चाहिँ कलवरी क्रुसको प्रतीक्षामा हुनुहुन्छ, त्यहाँको पीडाको प्रतीक्षामा अगाडिबाट नै उहाँलाई पीडा हुन थालिसके, रगतै फुटिसक्यो यहाँभित्रै, अनि तर क्रुसमा चाहिँ उहाँले त्यो पीडा नै भोगिरहन्छ वास्तवमै, जुन चाहिँ उहाँले सोची मात्र रहनु भएको थियो तर वास्तवमै हुन्छ क्रुसमा चाहिँ। गेत्सेमनीमा चाहिँ उहाँलाई त्यो पीडा भइरहँदाखेरि चाहिँ सहायता आउँछ, पतुसबाट होइन, सहायता कहाँबाट आउँछ भने पिताले स्वर्गदूत पठाउनुहुन्छ, हेर्नुहोस् त लुका 22 अध्यायमा, लुका 22 अध्याय लुका 22 43 42 पनि पढौँ, हे पिता तपाईँले चाहनु भयो भने यो कचरा मबाट हटाइदिनुहोस्, तरै पनि मेरो इच्छा होइन तर तपाईँको इच्छा पुरा होस्। 43 अनि स्वर्गबाट एकजना दूत उहाँ कहाँ देखा परे जसले उहाँलाई सामर्थ्य दिइरहेका थिए, उहाँलाई सहयोग गर्ने एउटा स्वर्गदूत आएको छ, त्यो त गेत्सेमनीमा, तर कलवरी क्रुसमा चाहिँ उहाँलाई सहायता गर्न कुनै स्वर्गदूत थिएन, उहाँ पुरै त्यागिनु भएको थियो, पिताले आफ्नो मुहार फर्काउनु भयो, उहाँलाई कोही पनि थिएन। त्यसैले भजन सङ्ग्रहमा उहाँले भन्नुभएको छ मलाई सहायता गर्ने मान्छे खोजेँ तर कोही पनि छैन। अब गेत्सेमनीमा उहाँले प्रार्थना गर्दाखेरि चाहिँ पिता परमेश्वरसँग प्रार्थना गर्दाखेरि चाहिँ एकदम उहाँसँग सङ्गतिमा हुनुहुन्छ, कष्ट त छ तर एकदम सङ्गति चाहिँ छ। उहाँले कसरी भन्दै हुनुहुन्छ? मेरा पिता भन्दै हुनुहुन्छ, मेरो बुवा भन्दै हुनुहुन्छ, त्यसैले उहाँसित सङ्गति एकदम छ। तर क्रुसमा कलवरीमा उहाँले पिता भन्नुहुन्न, उहाँले चाहिँ हे मेरा परमेश्वर, तपाईँ अनन्त दण्ड दिनुपर्ने सामर्थ्य अनन्त पवित्र धर्मी परमेश्वर भन्दै हुनुहुन्छ, मलाई किन त्याग्नु भयो पिता, मलाई किन त्याग्नु भयो, होइन हे मेरा परमेश्वर मलाई किन त्याग्नु भयो। अनि त्यसैले उहाँ चाहिँ पाप बोकिरहनु भएको थियो कलवरी क्रुसमा, अनि परमेश्वरको पवित्र अनुहार चाहिँ उहाँबाट छेकिएको थियो, किन? किनभने उहाँ चाहिँ हाम्रो निम्ति क्रुसमा चाहिँ पाप बन्नुभएको थियो। दोस्रो कोरिन्थी 5:21 चाहिँ लेखेको छ, दोस्रो कोरिन्थी 5:21 किनकि उहाँमा येशू ख्रीष्टमा हामी परमेश्वरका धार्मिकता बन्न पाऊँ भनेर हाम्रो त धार्मिकता थिएन, तर परमेश्वरकै धार्मिकता हामीले पाउन सकौँ भनेर के गरिदिनु पर्यो, पापै नजान्नुहुनेलाई येशु प्रभुलाई निर्दोष पाठलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनु भयो, त्यो चाहिँ अति नै भयानक थियो। हामी कसरी बुझ्नु त्यो कचौरोमा के थियो है? अब कुनै पनि कचौराभित्र पिउने कुरा छ भने त्यो अब राम्रो कुरा हुनसक्छ अथवा नराम्रो कुरा हुनसक्छ है। अब प्रभु त एकदमै त्रसित हुनुहुन्छ त्यो कचौरा अगाडिबाट नै, भनेपछि त केही डरलाग्दो भयानक चिज थियो त्यहाँ कचौराभित्र। अनि यो बुझ्नलाई चाहिँ पुरानो नियमको पदहरूले हामीलाई सहायता गर्नेछ। केही पदहरू हेरौँ, भजन सङ्ग्रह 11 सुरु गरौँ। भजन सङ्ग्रह 11 को 6 पदमा लेखिएको छ, दुष्टहरूमाथि उहाँले पासाहरू वर्षाउनुहुनेछ, आगो गन्धक र प्रचण्ड आँधी यही तिनीहरूको कचौराको भाग हुनेछ। यहाँ पढ्छ दुष्टहरूले पाउने परमेश्वरबाटको दण्डलाई चाहिँ उनीहरूले खाने कचौरा हुनेछ, आगो गन्धकले भरिएको उनीहरूको चाहिँ कचौराको भाग। त्यस्तै भजन सङ्ग्रह 75:8 पनि हेरौँ, भजन सङ्ग्रह 75:8 पढ्छौँ, सङ्ग्रह 75:8 किनकि परमप्रभुको हातमा कचौरा छ अनि दाख मध्य रातो छ, त्यसमा खुब मसला मिसाइएको छ अनि त्यसैबाट उहाँले खन्याउनुहुन्छ, तर त्यसका थेग्राहरू पृथ्वीका सबै दुष्टहरूले निचोरेर पिउनेछन्। यहाँ बुझ्छौँ कि यो कचौरा चाहिँ परमेश्वरको हातमा रहेछ, त्यो कचौराभित्र चाहिँ एकदमै परमेश्वरको क्रोध रहेछ, अनि यो कचौरा चाहिँ कसलाई निचोरेर पिउन दिनुहुँदो रहेछ भने दुष्टहरूलाई, उनीहरूले पाउने भाग भनेर। यशया 51 पनि हेर्नेछौँ, यशया 51 17:22 यशया 51:17-22 अनि त्यहाँ चाहिँ हामी पढ्छौँ, ए यरुसलम त जसले परमप्रभुको हातबाट उहाँको क्रोधको कचौरा पिएको छस् र धर्मराय दिने कचौराबाट पिएर त्यो रित्याइएको छस्, त जाग त जाग भनेको छ। त्यस्तै गरी 22 यसैया 51:22 तेरा परमप्रभु तेरा परमेश्वर जसले आफ्ना प्रजालाई रक्षा गर्नुहुन्छ उहाँ यो भन्नुहुन्छ, हे मैले तेरो हातबाट त्यो धर्म राय दिने कचौरा लिएको छु, त्यो मेरो क्रोधको कचौरा, तैले त्यो फेरि कहिले पिउने छैनस्। यो चाहिँ यरुसलमलाई भन्दै हुनुहुन्छ। अनि यस्तै अरू ठाउँमा पनि छन्, अझ पढौँ, प्रकाशको 14 प्रकाशको 14:10 पदमा सन्तुष्ट कालमा ख्रिस्ट विरोधीको मूर्तिलाई पूजा गर्नेहरूले के पाउनेछन्, त्यो 666 चिन्ह आफ्नो निधार अथवा आफ्नो हातमा त्यो निशाना लिनेले के पाउनेछन्, प्रकाश 14:10 भन्छ, त्यसैले परमेश्वरको क्रोधको मध्यबाट पिउनेछ, जुन चाहिँ उहाँको क्रोधको कचौरामा पन्यालो नपारिकन खन्याइएको छ, अनि पवित्र स्वर्गदूतहरूका सामु फुमाका सामु त्यो आगो र गन्धकद्वारा पीडित पारिनेछ। त्यस्तै गरी 16:19 प्रकाशको 16:19 अनि त्यो ठुलो सहर 3 भयो अनि जाति जातिका सहरहरू ढले, बेबिलोन यो अन्तिम दिनको, अनि उहाँको भयानक क्रोधको मध्यको कचोरा त्यसलाई दिनका लागि परमेश्वरका सामु महान बेबिलोनको सम्झना भयो। संसारको त्यो बेला चाहिँ राजधानी त्यही हुनेछ, ख्रिस्टविरोधीको है नैतिक राजधानी। अनि यी पदहरूबाट के देख्छौँ भने यो कचोरा चाहिँ परमेश्वरको क्रोधले भरिएको रहेछ, अनि यो चाहिँ दुष्टहरूलाई दिन लागेको रहेछ उनीहरूको पापले गर्दा, उनीहरूले त्यो खान उनीहरू योग्य बने रहेछ। तर खुसीको कुरा के भने हाम्रो प्रभु येशु ख्रीष्टले चाहिँ हाम्रो ठाउँ लिइदिनु भयो, हाम्रो सट्टामा गइदिनु भयो र उहाँले त्यो कचौरा पिलिदिनु भएको। तपाईँको इच्छा नै पुरा होस्, राम्रो कुरा त छैन त्यसमा, तर परमेश्वरको क्रोध नै उहाँले सहनु भयो। प्रियहरू प्रश्नहरू छ, कसले प्रभु येशु ख्रीष्टलाई यो कचौराबाट पिउन दिनुभएको? शैतानले हो र होइन, यहुदी अगुवाले हो कि होइन, त्यो यहुदा इस्करियो थिए हिन्दूले पनि होइन, रोमीहरूले पनि होइन, यो चाहिँ कसले दिएको? यौना अठार अध्यायमा हेर्नु त, यौना अठारको एघार पद, यौना अठारको एघार पद, तब येशूले पत्रुसलाई भन्नुभयो, आफ्नो तरवार म्यानभित्र हाल। पत्रुस चाहिँ प्रभुलाई सहायता गर्न खोजिरहेको थियो, जुन सहायता चाहिँ प्रभुलाई चाहिएकै थिएन। यौन अठारको एघार, प्रभुलाई पक्रन आउँदाखेरि यसमा भनिन्छ, जुन अध्ययन हामीले गर्न बाँकी छ तर यो पद पढौँ। तब येशूले पत्रुसलाई भन्नुभयो, आफ्नो तरवार म्यानभित्र हाल, के म मेरा पिताले मलाई दिनुभएको यो कचरा नपिउँ? उहाँलाई यो कचरा पिउन दिने चाहिँ पिता परमेश्वर हुनुहुन्थ्यो। किन? अनि अघि नै हामीले दोस्रो कोरिन्थी 5:21 हेरौँ, उहाँमा हामी परमेश्वरको धार्मिकता बन्न पाऊ भनेर पापै नजान्ने हुनेलाई परमेश्वरले पाप तुल्याउनु भयो। क्रुसमा परमेश्वरले आफ्नो प्रिय पुत्रलाई चाहिँ मानव उहाँ एउटा पापी भए झैँ तुल्याउनु भयो भनेको, अनि पापलाई चाहिँ परमेश्वरले केवल एउटै तरिकाले मात्र व्यवहार गर्न सक्नुहुन्छ, अनि त्यो व्यवहार चाहिँ के हो भने दण्ड दिने। अनि हाम्रो ठाउँ हाम्रो स्थान लिइदिनु हुने प्रभु येशूले चाहिँ हाम्रो कचरा पिउनु भएको। प्रियहरू अचम्म, परमेश्वरलाई धन्यवाद होस् कि हाम्रो उद्धार र मुक्ति, अनि हामीले चाहिँ उद्धार र मुक्तिको कचौराबाट पिउन सकौँ भनेर कुनै बेला भजनसँग 116 पढ्नुहोस्, म तपाईँलाई प्रेम गर्दछु हे यहोवा, दाउदले भन्छ, म तपाईँले दिनुभएको उद्धारको कचौराबाट पिउनेछु। अनि त्यो हामीले पिउन पाएका छौँ र पिइरहनेछौँ, किनभने 2000 वर्ष अगाडि लगभग ख्रिस्ट येशूले चाहिँ हाम्रो कचौरा पिइदिनु भयो। त्यो चाहिँ एकदमै पिउनको लागि उहाँलाई चाहिँ एकदमै सजिलो कुरा थिएन, त्यसैले अलिकति भए पनि हामीले बुझ्न सक्छौँ त्यसको गहिराई। त परमेश्वरले हामीलाई सहायता गर्नुभएको छ, हामीले चाहिँ कहिले हल्का नठानौँ जब हामी चाहिँ उद्धारको तर्फबाट पिउँछौँ। लेऊ यो मेरो शरीर हो, लेऊ यो मेरो रगत हो, त्यो तिमीहरूको लागि तोडिएको छ। कहिले पनि हामी हल्का रूपले नगरेका हौँ। प्रभुलाई धन्यवाद होस्, प्रभुलाई सदा सर्वदा धन्यवाद होस्। प्रार्थना गरौँ।